हाम्रो अध्ययनहरूको लगभग बीच भागमा आइपुगेका छौँ अनि तपाईँहरू सबैको उत्साहपूर्ण सहभागीताको लागि धन्यवाद छ। कोही निदाउनु भएछ देखा छैन मैले, हुन त मेरो चस्मा पनि अलिकति पावर नपुग्ने खालको छ, पढ्नलाई चाहिँ हुने खालको, तपाईँहरूलाई चाहिँ नदेख्ने खालको, त्यसैले उम्किनु भयो हो तपाईँ निदाउनेहरू हो नि त। साँच्चै एकदम आशिषपूर्ण अनुभव मलाई पनि भएको छ यो अध्ययनमा, यो तयार गर्ने क्रममा। अनि अब चाहिँ हामी रोमी 16 अध्यायमा आइपुगेका छौँ, यो अन्तिम अध्याय। रोमी 16 अध्यायको एक पद हामी पढौँ। हामी बहिनी फिबीलाई, जो केन्क्रेमा भएको मण्डलीकी सेविका हुन्, म तिमीहरूका सामु सिफारिस गर्दछु। पावलले यो पत्र लेखेर धेरै सम्भावना छ कि यही फिबीको हातबाट नै रोममा पुर्याएको। अब एउटा कुरा त पक्का नै छ, यो पत्र चाहिँ यदि फिबीसँग अरू विश्वासीहरू पनि सँगै यात्रामा त्यहाँ गएका थिए भने चाहिँ त्यो पत्र अरूलाई जिम्मा सुम्पिएको भए पनि फिबी चाहिँ यो सँगसँगै गएका थिए, किनभने यहाँ चाहिँ सिफारिस गर्दैछ। कुनै विश्वासी एउटा मण्डलीबाट अर्को मण्डलीलाई जाने क्रममा चाहिँ सिफारिस गर्ने चलन थियो, अनि त्यसैले यहाँ चाहिँ पाउँछौँ बहिनी फिबी, मण्डली कि सेविका, केन्क्रेमा भएको मण्डली कि सेविका। पावलले चाहिँ उसको तारिफ गरेको छ, यो फिबी भन्ने विश्वासी स्त्रीलाई। अनि यहाँ हामी जब पढ्छौँ 1, 2, 3, 4, 5, 6 पदहरू, त्यहाँ चाहिँ तीनजना, अनि त्यहाँ चाहिँ विभिन्न विश्वासीको नामहरू आउन थाल्छन् यहाँ, किनभने अब चाहिँ यहाँ अभिवादनहरू चढाउन थाल्छ यो खण्डमा चाहिँ, पत्रको अन्तमा आएर चाहिँ पावलले आफ्नो जयमेसीहरू पठाउँदैछन् भनौँ अभिवादन। अनि यहाँ उल्लेख गरिएको नामहरू धेरैवटा छन्। पहिलो 6 पदमा चाहिँ 5 नाम छ, अनि ती 5 चाहिँ 3 चाहिँ स्त्रीहरू छन्। यसबाट हामी के सिक्छौँ? यसबाट यही सिक्छौँ कि प्रभु येशु ख्रिस्टको सेवामा चाहिँ स्त्रीहरूको भूमिका चाहिँ पुरुषहरूको भन्दा कम छैन, दोस्रो स्थानमा पर्दैन। स्त्रीहरू चाहिँ यसरी लेखेको छ पहिलो पत्रुसको 3 पहिलो पत्रुस यहाँ आउन राखिसक्नुहोस्, अनि पहिलो पत्रुस 3:7 यहाँ पढ्छौँ, हे प्रकारले हे पतिहरू हो, पत्नीलाई कमजोर पात्र सम्झी, साथै जीवनका अनुग्रहका साझा हकदारहरू सम्झी, उनीहरूलाई आदर गर्दै बुद्धिमान साथ उनीहरूसँग बस, र तिमीहरूका प्रार्थनाहरू नरोकिएका हुन्। यहाँ पदमा चाहिँ ती पत्नीहरूलाई, स्त्रीहरूलाई चाहिँ जीवनका अनुग्रहका साझा हकदारहरू भनेको छ। त्यसैले एक दिन प्रभु येशु ख्रीष्टको न्याय आसनमा विश्वासीहरू जब उपस्थित हुनेछौँ, स्त्रीहरूलाई उनीहरूको विश्वासयोग्यताको निम्ति चाहिँ इनाम दिइनेछ। जो चाहिँ उनीहरू विश्वासयोग्य भएर मेहनत गरे प्रभुको निम्ति, त्यस्तो मेहनत गर्ने काममा चाहे पुरुष चाहे स्त्री त्यहाँ चाहिँ भिन्नता छैन। हामी एउटै मुक्तिदाताको सेवा गर्दैछौँ, हामी उहाँको दास दासी हौ, अनि हाम्रो भूमिका फरक फरक छन्, तर कृष्ण स्त्री पुरुष भिन्नता छैन। परमेश्वरको वचनले चाहिँ दिदी बहिनीहरूलाई नारीत्वलाई चाहिँ जहिले पनि सम्मान गरेको हामी पाउँछौँ। अनि त्यसै कारण विश्वास गर्ने दिदी बहिनीहरू चाहिँ परमेश्वरको इच्छा बमोजिमका व्यक्तिहरू बन्न सक्छन्, जुन उद्देश्यले परमेश्वरले स्त्रीलाई स्त्री बनाउनु भयो, जुन भूमिका त्यो व्यक्ति बन्नलाई उनीहरूलाई पूर्ण स्वतन्त्रता र अधिकार छ त्यसमा, अनि उनीहरूले चाहिँ पूर्ण सन्तुष्टि पाउन सक्छन् र उनीहरू पुरै उनीहरू आनन्दित हुन सक्छन् यसमा। तर जुन समाजहरूमा चाहिँ परमेश्वरको वचनको ज्ञान छैन, यो अनुसार उनीहरू हेर्दैनन् स्त्रीहरूलाई, त्यहाँ चाहिँ दुर्व्यवहार गरेको चाहिँ हामी पाउँछौँ। तर बाइबलमा चाहिँ जहिले पनि सम्मान गरेको छ। यहाँ एक पदमा चाहिँ पावलले फिबीलाई चाहिँ दुईवटा शब्दले बयान गर्छन्, हाम्री बहिनी फिबी भन्छन्, जो केन्द्रमा भएको मण्डलीकी सेविका हुन् भनेर पनि भन्छन्, बहिनी पनि हुन् सेविका पनि हुन्। ख्रिस्टमा ऊ मेरो बहिनी हो भन्छ पावलले। यो बहिनी भन्ने शब्द चाहिँ एउटा पारिवारिक ममता जनाउने शब्द हो। अनि अर्को चाहिँ ऊ चाहिँ एउटा मण्डलीको सेविका पनि हुन् भन्छ, केन्द्रियामा भएको मण्डलीको सेविका। केन्द्रिया चाहिँ कोरिन्थ सहरको सँगै टाँसिएको अर्को सहर थियो, समुद्र किनारमा बन्दरगाह भएको, अनि त्यहाँको मण्डलीकी सेविका हुनेछ। यो शब्द सेविका चाहिँ त्यो डिकन भन्ने नै शब्द हो, खालि यहाँ चाहिँ स्त्रीलिङ्गमा प्रयोग भएको छ है, त्यसैले डिकनेस जस्तो शब्द छ। अब प्रश्न उठ्छ, अब यो शब्द प्रयोग गर्दाखेरि चाहिँ फिबी एउटा साधारण अर्थमा एउटा सेविका थिइन् भनेको हो कि उसको पद नै थियो कि एउटा डिकन जस्तै, पुरुष डिकन जस्तै स्त्री डिकन थियो कि भनेर चाहिँ प्रश्न उठ्छ। तर नयाँ नियममा स्त्री डिकनहरूको खास उल्लेख पाइँदैन, तर एउटा खण्ड छ पहिलो तिमोथी 3 अध्यायमा जहाँ चाहिँ कतिले सान्दर्भिक ठान्दछन् यहाँ स्त्री डिकन हो भनेर। पहिलो तिमोथी 3 हामी पढौँ, पहिलो तिमोथी 3 अध्याय, अनि यो 3 अध्याय चाहिँ मण्डलीमा हुने दुई खाले पदाधिकारीहरूको योग्यताको बारेमा चाहिँ यहाँ बताउँदैछन्, एल्डरहरू आत्मिक अगुवाहरू अनि डिकनहरू अथवा सेवकहरू। अनि यहाँ चाहिँ 11 पदमा चाहिँ अब यस्तो पढ्छौँ, डिकनहरूको कुरा गरिसकेपछि डिकनको योग्यता यस्तो यस्तो हुनुपर्छ भनेर 8, 9, 10 पदमा लेखेको छ। अनि त्यसपछि 11 पदमा यही प्रकारले उनीहरूका पत्नीहरू पनि गम्भीर हुनुपर्छ, बदनामी नगर्ने, सतर्क, सबै कुरामा विश्वास योग्य हुनुपर्दछ, यसरी लेखेको छ। अब कुरा के भने, यो शब्द यहाँ छ 11 पदमा पत्नीहरू भन्ने, अनि त्यो शब्द चाहिँ कति ठाउँमा चाहिँ खालि स्त्री भनेर पनि अनुवाद गरिएको छ, एउटै शब्द हो है। अनि यो उनीहरूका भन्ने चाहिँ वास्तवमा त्यो शब्द नै चाहिँ छैन है। अनि किङ जेम्समा पनि आइटालिक्समा राखेको छ, त्यसैले कतिले चाहिँ यसरी तर्क गर्छन्, यही प्रकारले स्त्रीहरू पनि, अर्थात् उनीहरूले सोध्छन् यो चाहिँ स्त्री डिकनहरू भन्ने अर्थ लगाउँछ। अनि उनीहरूले यो पनि तर्क गर्छन्, नत्र भने किन डिकनहरूको मात्र पत्नीहरूको योग्यता कुरा गरेको, जबकि एल्डरहरूको पत्नीहरूको कुरा गरेका छैन। अनि त्यो कारणले पनि उनीहरूले यो चाहिँ स्त्री डिकनहरूको कुरा गरेको हो भनेर भन्छ। अब स्त्री डिकनहरूको पद होइन, अब बाइबलबाट हामीले समर्थन गर्न सकौँला नसकौँला, तर एउटा कुरा निश्चित छ कि स्त्री डिकनहरूको कामलाई चाहिँ हामीले मान्यता दिनैपर्छ, अथवा स्त्री सेविकाहरूको भूमिका एकदम ठुलो छ। उनीहरूको औपचारिक पद होस् नहोस् तर एउटा परमेश्वरको भक्ति गर्ने स्त्री ऊ चाहिँ एउटा नम्र सेविकाको रूपमा सक्रिय हुन मण्डलीमा चाहिँ परमेश्वरको इच्छा नै हो। अब कस्तो कुरामा सक्रिय हुने त, अब पुरुष डिकनहरूको जिम्मेवारीहरू हामीले अलिकति सोच्यौँ भने हामीले स्त्री सेविकाहरू डिकनेसहरू पद भए पनि नभए पनि उनीहरूको भूमिका पनि हामीले बुझ्न सक्छौँ जस्तो लाग्छ। अब पुरुष डिकनहरूको सबभन्दा सुरुवात चाहिँ प्रेरित छको चार पदमा छ। त्यहाँ चाहिँ सन्दर्भ के छ भने यरुसलेमको मण्डली थुप्रो संख्यामा प्रभुमा आएका छन् अनि त्यहाँ विधवाहरूलाई खुवाउने पियाउने त्यहाँ सामान किन्नु पर्यो, आर्थिक बन्दोबस्त, हिसाब किताब, दौडधुप अब कसले गर्ने? प्रेरितहरू चाहिँ अब सिकाउनु पनि परिरहेछ है, सुसमाचार प्रचार गरिरहेका छन्, नयाँ विश्वासीहरूलाई चेला बनाउँदैछन्, अब अर्कोतिर चाहिँ अब विधवाहरूलाई पनि हेर्न थाल्नु पर्यो अनि उनीहरूलाई भार हुँदै थियो। अनि त्यसैले के भयो भने यस्तो भार चाहिँ प्रेरितहरूको काँधबाट उठाउनुपर्छ भनेर चाहिँ त्यहाँ पुरुष डिकनहरू सातजनालाई चाहिँ नियुक्त गरिएको थियो ताकि मण्डलीको आत्मिक अगुवाहरू अर्थात् शिक्षा दिने सिकाउने अगुवाहरू चाहिँ दुईवटा कुरामा चाहिँ उनीहरू लागिरहन्, यही दुईवटा कुरामा उनीहरू लागिरहनुपर्छ भनेछ। त्यो दुईवटा कुराहरू के हुन् भन्नुहुन्छ कसैले? वचन र प्रार्थना। प्रेक्षकमा चाहिँ पहिला प्रार्थनालाई राखेको छ, प्रार्थना र वचन अनि अर्थात् प्रार्थना र प्रचार अनि सायद त्यो क्रम पनि महत्त्वपूर्ण छ। पहिला चाहिँ मान्छेसँग कुरा गर्नुभन्दा अगाडि चाहिँ हामी परमेश्वरसँग कुरा गर्नुपर्छ, त्यसपछि हामी मान्छेहरूसँग बोल्न सक्छौँ। प्रार्थना पहिला अनि वचन। अनि यसरी चाहिँ यो लेखेको छ, एकचोटि पल्टाउन त्यो खण्डमा चाहिँ प्रेरित छ अध्यायमा हो प्रेरित छ अध्याय अनि यहाँ पढ्छ तीन पद। यसकारण एकछिन है, हामी दुई पददेखि। तब ती बाह्रजनाले चेलाहरूको जमातलाई आफू कहाँ बोलाएर भने, परमेश्वरको वचन छोडेर खुवाउने पियाउने सेवा, त्यही शब्द हो डियाकोनोस, सेवा गर्नु हाम्रो निम्ति उचित छैन। यसकारण भाइहरू हो, आफ्नो बीचबाट नाम चलेका पवित्र आत्मा र बुद्धिले भरिएका सातजना मानिसहरूलाई खोज, जसलाई हामी यस काममा नियुक्त गर्न सकौँ। तर हामी चाहिँ यो दुईटै कुरा प्रार्थना पहिला र वचनको सेवामा निरन्तर लागिरहनेछौँ। अनि त्यही गरे उनीहरूले, त्यसपछि एकदम राम्रो भयो, वचन बढ्दै गयो, व्यवस्थित भयो अनि आवश्यकताहरू पनि पुरा भयो, यसरी डिकनहरू नियुक्त गरिएको थियो। त्यसैले आज पनि डिकनको प्राथमिक कार्य यसबाट अब बुझ्न सक्छौँ। ऊ पहिलो त आत्मिक मानिस हुनैपर्छ, यहाँबाट बुझ्छौँ, ऊ नम्र हुनुपर्छ अनि ऊ चाहिँ सक्षम पनि हुनसक्छ यो व्यवस्थाहरू मिलाउनलाई, अर्थव्यवस्था, भवन, जायजथाहरू यस्तो कुराहरूको खाँचोहरूमा चाहिँ उनीहरूले ध्यान दिन सक्नुपर्ने, अन्य जुनसुकै पनि आत्मिक शिक्षणको बाहेकका अरू थुप्रै जुनसुकै काम हेर्नलाई पनि उनीहरूले चाहिँ सक्ने व्यक्तिहरू, ताकि सिकाउने व्यक्तिहरू चाहिँ प्रार्थना र वचनमा निरन्तर लागिरहन सक्ने। कल्पना गर्नुहोस् है, हिजो मैले भन्दै थिएँ यहाँ हुन त हामीले पानी माथि उताबाट ल्याउनु परेको छैन है, तर हामीले पानी त्यहाँदेखि ल्याउनु परेको भए अनि त्यस कुरा पनि हुँदैन कि पानी त्यहाँबाट ल्याउने कि भनेर, पानी त्यहाँबाट ल्याउनु परिरहेछ अरे मानौँ है, अनि हामीले चाहिँ पाइप पनि जोडेका छौँ, पानी आइरहेछ, तर हिजो मैले भने जस्तै बेला बेला चाहिँ थुनिन्छ। अनि यहाँ दिलीप भाइ चाहिँ ओहो थुन्यो पानी भनेर चाहिँ हँसिएर चाहिँ अब हिँड्न थाल्नु भयो है, ठ्याक्क बाटोमा चाहिँ हाम्रो डिकनरमध्ये एकजना भन्नु शर्माजीले चाहिँ भेट्नु भएको छ अनि उहाँले भन्नुहुन्छ, कहाँ जानु लाग्नु भएको दिलीप भाइ है, पानी थुन्यो, म त पानी बनाउनु जानु लागेको। अनि उहाँले भन्छ, त्यो हँसिया मलाई दिनुहोस् है, किनभने तपाईँको त अरू जिम्मा छ, म यो बनाउन सकिहाल्छु नि, तपाईँ चाहिँ बरु प्रार्थनामा र विश्वासीलाई सिकाउनको लागि तयार गर्नुमा नै बिताउनुहोस्। यसरी नै वास्तवमा एउटा मण्डलीमा चाहिँ टिकनहरूले ठुलो सहायता गर्न सक्छन्। ठुलो काम हो यो, महत्त्वपूर्ण काम हो। परमेश्वरले चाहिँ केही व्यक्तिहरूलाई चाहिँ सिकाउने दान दिनुभएको हुन्छ, अनि उसको मुख्य त्यो कामबाट चाहिँ अन्य कुरामा ऊ ध्यान दिनु पर्यो, लाग्नु पर्यो भने चाहिँ कसलाई नोक्सानी हुन्छ? सम्पूर्ण मण्डललाई नोक्सानी हुन्छ, प्रचार काममा हानि पुग्छ, महान आज्ञा पूरा गर्नलाई नै बाधा पर्छ। त्यस्तै गरी मण्डलीका स्त्रीहरूले पनि यस्तै कार्यहरूमा साथ दिन सक्छन्। यहाँ बिरामीहरू हुन्छन्, दिदीबहिनीहरू बिरामी होलान्, अनि कैयौँ कामहरू यहाँ दिदीबहिनीहरू गरिरहनु भएको छ, असङ्ख्य कामहरू, जे जे आवश्यक छ, जसले चाहिँ भार सजिलो बनाइदिन्छ, मण्डलीको आत्मिक काममा चाहिँ सहयोग यसरी पुर्याउन सक्छ। त्यसैले एउटा नम्र स्त्रीले चाहिँ यसरी सेविकाको भूमिका निभाउन सक्छ। म कसरी हाम्रो मण्डलीको अगुवाहरू, शिक्षकहरूको, एल्डरहरूको भार चाहिँ कम गराएर अनि त्यो वचनको त्यो गम्भीर जिम्मेवारी उहाँहरूलाई पुरा गर्न चाहिँ म सहयोग गर्न सक्छु होला भनेर चाहिँ आफूलाई चाहिँ अर्पण गर्न चाहिँ यहाँ हामी फिबीबाट सिक्न सक्छौँ। फिबी मण्डलीकी सेविका थिइन्, पुरै बगाललाई फाइदा हुन्छ। अब रोमी 16 अध्यायमा जाउँ। रोमी 16 को दुई पदमा ले भन्छन्, पवित्र जनहरूलाई सुहाउने प्रकारले तिनलाई प्रभुमा स्वागत गर, र जुनसुकै काममा तिनलाई तिमीहरूको खाँचो पर्ला त्यसमा तिनलाई सहायता गर, किनकि साँच्चै तिनी धेरैकी साथै मेरी पनि सहायिका भएकी छ। पावलले के अर्थ दिन्छ विश्वासीहरूलाई, रोमका विश्वासीहरूलाई? फिबीलाई ग्रहण गर भन्छ, अर्थात् स्वागत गर भन्ने शब्द छ यहाँ दुई पद, भनेको चाहिँ आफैका लिनु, स्वीकार गर्नु, अनि उत्सुकतापूर्वक स्वागत गर्नु आफ्नो माझमा। यो शब्द चाहिँ त्यस्तो छ, किनभने चाहिँ यो शब्द यस्तो ठाउँमा प्रयोग भएछ, तितस दुईमा हेर्नुहोस् त, यो स्वागत गर्नु भनेर अनुवाद गरेको शब्द चाहिँ तितस दुईमा हाम्रो प्रभुको आगमनको बाटो हेर्नु भनेर अनुवाद गरिएको छ। तितस दुईको 13 यहाँ पढ्छौँ, र त्यस धन्य आशाको र हाम्रा महान परमेश्वर र मुक्तिदाता येशु ख्रीष्टको महिमापूर्ण आगमनको बाटो हेर्दै जिउनु पर्दछ, यसरी अनुवाद गरेको छ। त्यसैले उत्सुकतापूर्वक स्वागत गर्नु, त्यसरी बुझ्न सक्छौँ। रोमका विश्वासीहरू फिबी हाम्रो बहिनी सेविकालाई चाहिँ उत्सुकतापूर्वक स्वागत गर, अनि प्रभु येशूको बारेमा पनि यो प्रयोग भएको छ। एकचोटि लुका 15 हेर्नुहोस् त, लुका 15 उहाँले कसलाई यसरी स्वागत गर्नुहुन्थ्यो? रोमी 15 दुई पदमा एक पद पनि, तब उहाँको वचन सुन्नलाई सबै महसुल उठाउने र पापीहरू उहाँको नजिक नजिक आए, अनि दुई पद, फरिसी र शास्त्रीहरू यसो भन्दै गनगनाए, यस मानिसले पापीहरूलाई ग्रहण गर्छ, तिनीहरूसँग खान्छ। आलोचना गरे प्रभुको, तर वास्तवमा प्रभु येशू यही उद्देश्यले आउनुभएको छ। उहाँ पापीहरूको मित्र हुनुहुन्छ, अनि एउटा हराएको, पापमा डुबेको र दोषी नरक जान लागेको व्यक्तिलाई चाहिँ प्रभु येशूले चाहिँ उत्सुकतापूर्वक स्वागत गर्नुहुन्छ। तपाईँले मुक्ति पाउनुभएको छैन भने आजै आउन सक्नुहुन्छ, नजिक नजिक आए, अनि उहाँहरूले चाहिँ उहाँ चाहिँ पापीहरूको मित्र पनि भनेको छ। अब यही शब्द हो, यसरी चाहिँ उनीहरूले स्वागत गर्नुपर्थ्यो उत्सुकतापूर्वक। अनि अर्को शब्द छ रोमी 15 हेर, के अरे 16, रोमी 16 कसरी स्वागत गर्नुपर्थ्यो, यहाँ लेखेको छ प्रभुमा स्वागत गर, लेख्नु मैले दुई पदमा, अर्थात् ख्रिस्टमा एउटा बहिनीलाई चाहिँ स्वागत गर्नु पर्थ्यो। हामी एउटै हौ ख्रिस्टमा, एउटै प्रभुमा हामी जोडिएका छौँ, उहाँकै दायाँ हात बायाँ हात जस्तै हामी। अनि अर्को कुरा कसरी स्वागत गर्नुपर्थ्यो, यहाँ दुई पदमा अझ बताएछ, पवित्र जनहरूलाई सुहाउने प्रकारले स्वागत गर। पवित्र जनहरूलाई सुहाउने प्रकारले, यो शब्द यो सुहाउने प्रकारले एक्चुअली एफसी 4 हेर्नेछौ, एफसी 4 एफसी 4 को एक पदमा पढ्छौ, एक पदमा, यसकारण म प्रभुको कैदी तिमीहरूलाई विन्ती गर्दछु, जुन बोलावटले तिमीहरू बोलाएका छौ त्यसैको के चालमा हिँड, योग्य। त्यो शब्द त्यही हो सुहाउने, योग्य अर्थात् विश्वासीहरू पवित्र जनहरू भएकोले उनीहरू पवित्र जन झैं उनीहरू हिँड्नुपर्छ, अनि पवित्र जनहरूलाई सुहाउने तरिकाले चाहिँ फिबीलाई ग्रहण गर्नुपर्थ्यो। अनि यो कुरा चाहिँ हामीले तेस्रो यहुन्नामा पनि देखेका थियौँ, एक्चुअली पल्टाउँथ्यो, तेस्रो यहुन्ना गायसले चाहिँ पवित्र जनहरूको सेवा गरिरहेको थियो, अनि अझलाई अटी दिन्छन् 1:6 पदमा, उनीहरूले मण्डलीका सामु तिम्रो प्रेमको गवाही दिएका छन्, उनीहरूलाई तिमीले परमेश्वरलाई सुहाउने रीतिले उनीहरूको यात्रामा अलिक परसम्म पुर्याइदियो भने। ओहो, यहाँ त पवित्र जनहरूलाई सुहाउने भनेको थियो, तर यहाँ त परमेश्वरलाई सुहाउने रीतिले, अर्थात् परमेश्वर नै त्यहाँ भेट्न आउनुभएको जस्तै उनीहरूले चाहिँ गर्नुपर्थ्यो भन्ने छ यहाँ। अतिथि सत्कार त्यसरी गर्नु, प्रभु आउनुभएको भए कसरी सत्कार गर्थ्यौँ होला, त्यस्तै सत्कार गर्नलाई अर्थी दिएको छ। किन त्यस्तो सत्कार गर्नुपर्छ पवित्र जनहरूलाई, यो चाहिँ येशु ख्रिस्टको कारणले हो, ख्रिस्टको खातिर उनीहरू त्यस्तो व्यवहार पाउन चाहिँ योग्य छ, प्रभु येशु ख्रिस्टको खातिर त्यो हो। अनि त्यसैले यो पवित्र जन भन्ने शब्द परमेश्वरको 2 परमेश्वरले जहिले पनि हामीलाई चाहिँ के सम्झेको चाहनुहुन्छ भने, हामी ख्रिस्टमा को हौ भनेर कहिले पनि नबिर्सोस् भन्ने चाहनुहुन्छ, हामी चाहिँ ख्रिस्टमा पवित्र जनहरू हौ, किनभने परमेश्वरले हामीलाई ख्रिस्ट येशूमा पवित्र बनाउनु भएको छ। 1 Corinthians 6 हेर्नुहोस् त, 1 Corinthians 6 अध्याय को 11 लेखेको छ, अनि तिमीहरूमध्ये कतिजना यस्तै थियो, कस्तो थियो, लेखेको छ 10 चोरहरू, लोभीहरू, मतवालाहरू, गाली बक्नेहरू र धुताहरू, त्यस्तै थियो, तर 11 तिमीहरू धोइएका छौ, तर तिमीहरू पवित्र पारिएका छौ, तर तिमीहरू प्रभु येशूको नाममा र हाम्रा परमेश्वरका आत्माद्वारा धर्मी ठरिएका छौ। त्यस्तो थियो, तर अब चाहिँ हामी धोइएका छौँ र ख्रिस्टमा हामीलाई पवित्र जन भनेर हामीलाई पवित्र पार्नुभएको छ, त्यस भए हामी चाहिँ पवित्र जन झैँ जिउनुपर्छ, पवित्र जनलाई सुहाउने भनेको तराजु सम्झनुहोस्, यतातिर जे छ त्यसको बराबर उता हुनु पर्यो, यतातिर हामी पवित्र जन भन्ने ओहदा छ भने हाम्रो हिँडाइ चाहिँ त्यसलाई सुहाउने, त्यसलाई बराबरीमा ल्याउने योग्य चाल हुनु पर्यो भन्नेछ। अर्थात् कहिले उहाँको निन्दा नहुने तरिकाले हामीलाई जीवनलाई चाहिँ अर्ती दिँदैछ। अनि यहाँ भनेको छ रोमी स्वरमा के अरे पवित्र जनहरूलाई सुहाउने प्रकारले तिनलाई प्रभुमा स्वागत गर र त्यसपछि लेखेको छ र जुनसुकै काममा तिनलाई तिमीहरूको खाँचो पर्ला त्यसमा तिनलाई सहायता गर पनि भन्छ। सहायता गर एकदम सहायता गर्न तत्पर हो। के खाँचो पर्छ फिबीलाई हेर्नुभयो पावलले त फिबीलाई यस्तो प्रकारले स्वागत गर भनेर सिफारिस लेख्दैछ आफ्नो यो पत्र पठाउँदाखेरि। अनि यसको मतलब चाहिँ सहायता गरेको मतलब चाहिँ प्रबन्ध गर्न जे जे खाँचो छ जे जे आवश्यक पर्छ त्यो चाहिँ जुटाइदेऊ प्रबन्ध गरिदेऊ। अब हामीलाई थाहा छैन फिबीको काम थियो कि त्यहाँ रोममा अनि यो यात्रामा जाँदै थियो अनि त्यही अवसरमा पावलले यो पत्र लेखेका हुन् कि यो सब हामीलाई थाहा छन् तर सम्भव छ। अनि फिबीलाई चाहिँ खाँचो पर्ने कुनै पनि कुरा पर्ला सहायता गर। प्रश्नहरू चाहिँ किन फिबीलाई यस्तो सहायता गर्ने कारण के थियो किनकि यहाँ दुई पदको अन्तमा लेखेको छ किनकि साँच्चै तिनी धेरैकी साथी साथै मेरी पनि सहायिका भएकी छन्। कारण यो रहेछ कारण चाहिँ उसले धेरैलाई सहायता गरेको रहेछ फिबीले उसले पावललाई पनि एकदम सहायता गरेको रहेछ। त्यसैले सहायता गर्नेहरू चाहिँ सहायता पाउन लायक हुन्छ। जसले अरूलाई मद्दत गर्छन् उनीहरू पनि मद्दत पाउन योग्य हुन्छ सिकाइन्छ यहाँ। अब कसरी सहायता गर्यो पावललाई अरूलाई त्यो हामीलाई बताएको छैन तर त्यहाँ सहायता एकदम गरेको छ। अब हामीलाई पनि सहायता गरेको छ उसले नि यो पत्र बोकेर ल्यायो रोममा पुर्याइदियो। पावलले चाहिँ यस्तो विश्वासयोग्य ठान्यो फिबीलाई कि परमेश्वरकै प्रेरणाद्वारा दिएको 16 अध्याय क्रिश्चियन विश्वासकै जगको यो व्याख्या चाहिँ फिबीको हातमा सुम्पेर पठाएको देखिन्छ। त्यसैले धेरैकी सहायता भएको छ तपाईँहरूको पनि सहायता मेरो पनि सहायता भएको छ। रोमीश्वरको अब 3-4 पद हामी पढ्नेछौँ। यो सिफारिसपछि अब चाहिँ अभिवादनहरू सुरु हुन्छ जयमसीहरू सुरु हुन्छ। 3 पददेखि लिएर यो 16 पदसम्म पुग्छ अनि एकछिन ब्रेक हुन्छ अनि फेरि 21-24 पद फेरि अरू अभिवादनहरू छन्। त्यसैले अब चाहिँ थुप्रो जयमसीहरू सुन्न भइरहेछन् यहाँ अनि एकदम रोचक छ यो सूची। कतिजना साथीहरू रहेछ पावलको रोममा रोम पुगेको पनि छैन तर रोममा उसले चिनेकै व्यक्तिहरू यसरी विश्वासीहरू कहाँ कहाँबाट त्यसरी पुग्दा रहेछ। सबभन्दा पहिला यहाँ चाहिँ 2 छन् उनीहरूको नाम 3 पदमा पढौँ। ख्रिस्ट येशूमा मेरा सहकर्मीहरू प्रिस्किल्ला र अक्विल्लालाई सलाम भनिदेऊ। 4 पद जसले मेरा प्राणका निम्ति आफ्नै गर्दन दिएका छन् जसलाई म मात्र धन्यवाद दिँदिन तर सबै अन्य जातिहरूका मण्डलीहरूले पनि दिँदछन्। सबभन्दा पहिला पावलले उल्लेख गर्छन् एउटा पति पत्नीको जोडीलाई अनि यो 2 बारेमा बाइबलमा हामीलाई विभिन्न ठाउँमा बताएको छ प्रिस्किल्ला र अक्विल्ला। एकजना भाइले सोध्दै हुनुहुन्थ्यो अक्विलाको अर्थ के हो मलाई पनि थाहा थिएन मैले झट्टै हेर्ने अक्विलाको अर्थ चाहिँ चिल रहेछ इगल इगल अक्विला जस्तो जस्तो सुनिन्छ। प्रिस्किल्ला नि प्रिस्किल्लाको अर्थ चाहिँ प्राचीन भनेको पुरानो जे होस् उनीहरूको बारेमा हामीलाई के बताएको छ त बाइबलले थुप्रै बताएको छ वास्तवमा यो 2 पति पत्नी। यहाँ पहिला चाहिँ हामी प्रेरित 18 अध्यायमा जानुपर्छ उनीहरूको बारेमा जान्नलाई प्रेरित 18 अध्याय अनि हामी दुई एक पददेखि हामी पढ्नेछौँ। यहाँ चाहिँ पावल कोरिन्थमा यहाँ आइपुगेको छ। अब यहाँ कोरिन्थमा मण्डली सूर्य हुनेवाला छ, तर यहाँ पहिला कसलाई भेट्छ? हेर्नुहोस् एक पदमा पढ्न थाल्छन्, यी कुराहरूपछि पावल एथेन्सबाट ग्रिसबाट निस्केर कोरिन्थमा आए, अनि पोन्टसमा जन्मेका अक्विला नामका एकजना यहुदीलाई भेटाए। तिनी आफ्नी पत्नी प्रिस्किल्लासित भर्खरै इटालीबाट आएका थिए, किनभने क्लाउडियसले सबै यहुदीहरूलाई रोमबाट निस्कनु भनी हुकुम गरेका थिए। अनि उनी भनेको पावल तिनीहरूका आए। तिन पद। अनि उनीहरू अनि उनको पनि पावलको पनि त्यही पेसा भएको हुनाले उनी तिनीहरूसँग बसे र काम गरे, किनकि पेसा अनुसार उनीहरू तम्बु बनाउनेहरू थिए। चार पद। अनि हरेक विश्राम दिनमा उनी सभाघरमा तर्क गर्थे अनि यहुदीहरू र ग्रिकहरूलाई मनाउँथे। मण्डलीको बीजारोपण यहाँ सुरु हुँदाखेरि चाहिँ पावलको भेट चाहिँ यो दुईजनासँग भएको रहेछ। यहुदी रहेछन् उनीहरू, पेसा उनीहरूको चाहिँ पावल बनाउने रहेछ। अनि तपाईँ भन्नुहुन्छ पावल पनि पेसा तम्बु बनाउने थियो? हो, यहुदी बुवाहरूले चाहिँ आफ्नो छोराहरूलाई चाहिँ एउटा न एउटा सिप चाहिँ सिकाउने चलन थियो, अनि उसको बुवाले चाहिँ उसलाई चाहिँ पाल बुन्दा सिकाएको रहेछ। अनि उ जन्मेको ठाउँ टार्सस्मा चाहिँ यसको राम्रो व्यापार हुन्थ्यो। अनि यहाँ चाहिँ उनीहरू एउटै पेसा यहुदी फेरि है, अनि पावल त उनीहरूसँगै बस्छन्, उनीहरू पनि परदेशी जस्तो भएर चाहिँ यहाँ रोमबाट त्यहाँ निकाल्दैछ होइन यहुदीहरूलाई, अनि त्यहाँ ठ्याक्कै आएको बेलामा चाहिँ उनीहरू यहाँ बस्छन्। यहाँबाट के सिक्छौँ भने यो दुईजना अक्विला र प्रिस्किला चाहिँ परिश्रमी थिए, उनीहरू चाहिँ परिश्रमी स्वभावका थिए। पहिलो कुरा, मेहनत गर्ने, राम्ररी व्यस्त हुने पावल बुन्दै, त्यसैले जे व्यवसाय थियो त्यसमा बेसरी परिश्रम गर्थे। तपाईँको के छ व्यवसाय? अनि दोस्रो कुरा चाहिँ यहाँ यही खण्डबाट हामीले के सिक्छौँ, यो दुईजना पति पत्नी चाहिँ स्वागत गर्ने खालको, अतिथि सत्कार गर्ने खालको पनि छ। पावललाई त त्यहाँ सजिलै बोलाएछ, घरमै सँगै बसेछ, अनि घर खुल्ला गरेको छ, अनि घर मात्र होइन हृदय पनि खुल्ला गरेको यहाँ देखिन्छ। तेस्रो कुरा चाहिँ उनीहरू दुवैजना सिक्ने स्वभावका पनि थिए भन्ने बुझिन्छ, किनभने यहाँसम्म उनीहरूले प्रभुलाई पाएका थिए भन्ने हामीलाई थाहा छैन। पावलबाट नै सुसमाचार सुनेको हुन धेरै सम्भावना छ। अनि पावललाई आफ्नो घरमा लिए, अनि पावलको ख्रिस्टलाई चाहिँ आफ्नै हृदयमा लिए दुईजनाले। पावलको सुसमाचार प्रचारलाई चाहिँ आनन्द साथ उनीहरूले स्वीकार गरे, पावलकै च्याला भने। चौथो कुरा चाहिँ हामी के सिक्छौँ भने यहाँ यही 18 अध्यायको हामी 24 26 पदमा अब पढ्नुपर्छ। 18 अध्यायको 24 26 पद यहाँ लेखेको छ, अनि अलेक्जेन्ड्रियामा जन्मेका अपोलोस नामका कुनै एकजना यहुदी जो निपुण वक्ता र पवित्र शास्त्रहरूमा सामर्थ्य थिए एफएसएसमा आए। अब यहाँ एफएसएसमा पुगेका छन्, केही समय बितिसके यहाँ, अनि अक्विला र प्रिस्किला पनि एफएसएसमै छन् अब यो बेला चाहिँ, करिन्थमा होइन। अनि यहाँ 25 पदमा पढ्छौँ, यी मानिस भनेको अपोलोसले प्रभुको मार्गको शिक्षा पाएका थिए, अनि आत्मामा जोशीला भएन तिनले प्रभुका विषयमा कुराहरू ठिकसँग बोल्थे, तर के भने तिनले युहन्नाको बप्तिस्मा मात्र जानेका थिए। अपोलोससँग यो विशेष दान थियो बोल्न, अनि पुरानो नियममा पनि पक्त थियो, तर उसले चाहिँ बप्तिस्मा दिने युहन्नाको शिक्षा भन्दा उता सिकेको थिएन। अनि यहाँ प्रभुले चाहिँ यो अपोलोस जस्तो निपुण वक्तालाई सहायता गर्नलाई कसलाई त्यहाँ पुर्याउनु भएको छ यही अक्विला र प्रिस्किला त्यहाँ छ हेर्नुहोस् है यहाँ 24 पदमा पढ्छ अनि तिनी साहससित सभाघरमा बोल्न थाले अनि तिनका कुरा सुनेर अक्विला र प्रिस्किलाले तिनलाई आफू कहाँ लगेर परमेश्वरको मार्गको अर्थ अझै ठिकसँग खोलेर तिनलाई बताइदिए उनीहरूले सुने है तर यहाँ त बत्तीसमा दिने उनको प्रचारसम्म मात्र छ अनि यहाँ सुसमाचार त यहाँ अधुरो छ अनि यो दुईजनाले के भन्छ हाम्रो घरमा खाना आउनुहोस् न आज अनि जान्छ अनि अपोलोसलाई चाहिँ आफ्नो घरको न्यानो स्वागतको वातावरणमा चाहिँ ख्रिस्टको सुसमाचार पुरा बताउँछ यहाँबाट के देख्छ भने यो दुईजना सिक्नलाई मात्र तत्पर होइन अरूलाई सिकाउनु पनि योग्य थिए उनीहरू प्रभुको वचनमा चाहिँ भिजेका थिए अपोलोस त पुरानो नियममा निपुण त थियो तर सुसमाचारको जुन तथ्यहरू मूलभूत तथ्यहरूमा चाहिँ उसलाई जानकारी नै पाएको थिएन प्रबन्धहरूको ज्ञान उसले पाएको थिएन अक्विला र प्रिस्किलाले चाहिँ अपोलोसलाई सहायता गर्छ सुन्नुहोस् न अपोलोस त्यसपछि त प्रचार गर्दै हुन्छ त्यस उसको सिकाउँछ कतिलाई सहयोग हुन्छ यो दुईजनाबाट अर्को कुरा उनीहरूको बारेमा जान्नलाई चाहिँ पहिलो कोरिन्थी 16 अध्यायमा जानुपर्छ हामी पहिलो कोरिन्थी 16 अध्याय अनि पहिलो कोरिन्थी 16 अब 19 पदमा पढ्छ एसियाका मण्डलीहरूले तिमीहरूलाई सलाम पठाउँदैछ यहाँ चाहिँ पावलले अब कोरिन्थको विश्वासीहरूलाई चिठी लेख्दैछ अनि यो अभिवादनमा चाहिँ यो कुरा भन्छन् आफ्नो घरमा भएको मण्डलीको साथमा अक्विला र प्रिस्किलाले प्रभुमा तिमीहरूलाई धेरै सलाम पठाएका छन् कोरिन्थको विश्वासीहरूलाई चाहिँ एफेससबाट यो दुईजना अक्विला र प्रिस्किलाले पठाएको अभिवादन अनि यहाँ के देख्छौँ भने यहाँ भनेको छ आफ्नो घरमा भएको मण्डलीको साथमा भनेको छ त्यसले यहाँ देख्छौँ उनीहरू चाहिँ एउटा स्थानीय मण्डलीसँग आबद्ध थिए अक्विला र प्रिस्किला उनीहरूले के बुझेथ्यो भने एउटा स्थानीय मण्डलीको सदस्य हुनुपर्छ जहाँ गए पनि यहाँ मण्डलीमा चाहिँ आबद्ध थिए अनि रोमी 16 5 पनि यहाँ पढ्छ मेरो हाम्रो खण्डमा रोमी 16:5 3-4 चाहिँ प्रिस्किला र अक्विलाले सलाम उनीहरूलाई सलाम भनिदेऊ भनेको छ भनेपछि यो लेख्दाखेरि त यो दुईजना त रोममा रहेछन् अनि त्यसपछि 5 भन्छ यही प्रकारले उनीहरूको घरमा भएको मण्डलीलाई पनि सलाम भनिदेऊ त्यहाँ पुगेर पनि ऊ चाहिँ मण्डलीसँग आबद्ध छ रोममा हुँदा पनि त्यस्तै मण्डलीसँग आबद्ध स्थानीय मण्डलीसँग एफएसएसमा पनि त्यस्तै बताइएको छ अनि यहाँ के देख्छौँ भने उनीहरूको घर नै विश्वासीहरू जुट्न भेला हुनलाई चाहिँ ठाउँ भएको रहेछ त्यहीँ बसेर जुटेर उनीहरू परमेश्वरको सेवा गर्थे वचन सुन्थे सिक्थे भजनहरू गाउँथे रोटी भाँच्थे इत्यादि अनि यहाँसम्म पढ्दाखेरि हामीले अब के देखिसक्यो भने यो दुईजना चाहिँ एकदम मिलेर काम गर्दो रहेछ पति पत्नी मिलेर बनेको एउटा सुसमाचारीय टोली 600 उल्लेख छ नयाँ नियममा यो दुईजना अनि हरेकचोटि जब एकजनाको नाम उल्लेख हुन्छ अर्को पनि नाम उल्लेख हुन्छ है प्रिस्किला भन्ने साथ अक्विलाको नाम आउँछ अक्विला भन्ने साथ प्रिस्किलाको नाम आउँछ यहाँ अनि यसबाट के देखिन्छ भने उनीहरूको तालमेल मिलेको रहेछ उनीहरूको उद्देश्यमा चाहिँ एकता रहेछ प्रिस्किला चाहिँ आफ्नो पतिसँग मिलेर काम गर्दो रहेछ आफ्नो पतिको विरुद्धमा होइन उनीहरू दुवै नै आफ्नो प्रभुको सेवा गर्नको लागि चाहिँ एउटै टोलीको रूपमा सक्रिय थियो अझ अर्को कुरा बुधामा चाहिँ साथ पुग्यो उनीहरू चाहिँ यहाँ रोमी स्वर्गको तीनबाट हामी के सिक्न सक्छौँ भने पावलसितको उनीहरूको राम्रो सम्बन्ध, अर्थात् प्रभुको दासहरूसँग चाहिँ उनीहरूको ठिक सम्बन्ध हुँदो रहेछ। उनीहरू पावलको हेर्नु न यहाँ तीन पदमा ख्रिस्ट येशूमा मेरा सहकर्मीहरू भनेर चाहिँ उनीहरूलाई जनाउँदछन् पावलले। जब यो दुईजनाको सम्झना पावलले गर्थ्यो, पावललाई चाहिँ यो सम्झना आउँथ्यो कि उनीहरू चाहिँ मेरो सहयोगीहरू हो, मेरो सहकर्मीहरू हुन्, प्रिय विश्वासीहरू। अब तपाईँको विश्वास बारेमा पनि सोच्नुहोस् कि म पनि त्यस्तै छु, म आफ्नो मण्डलीमा चाहिँ मेरो अगुवाहरूको सहकर्मीहरू के, मेरो अगुवाले चाहिँ मलाई चाहिँ मेरो सहकर्मी भनेर चाहिँ भन्न सक्छ मलाई, पावल के अरे अक्विला र प्रिस्किलालाई जस्तै। अनि यो महत्त्वपूर्ण कुरा छ, जब यो सब तालमेल मिल्छ मण्डली राम्ररी बढ्छ, अनि अगुवाहरू विश्वासीहरू आपसमा मिलेर है एकले अर्कोलाई सहयोग गर्ने फरक फरक भूमिका छ, सबै मिलेर एउटै प्रभुको सेवा गर्दैछौँ, कति सुन्दर, ख्रिस्टमा एउटै हौ हामी, अनि विरुद्धमा होइन तर समर्थनमा सहयोगमा। त्यसैले अर्को कुरा चाहिँ के देख्छौँ भने यो दुईजना चाहिँ उनीहरू एकदम साहसी पनि देख्दछौँ। यहाँ चार पदमा यहाँ त भन्छन् पावलले त मेरो ज्यान को लागि चाहिँ म उनीहरूप्रति ऋणी छु, मेरो ज्यान जोगाएको छन् उनीहरूले, उनीहरूले गर्दन दिएका छन् मेरो लागि, मेरो प्राणको लागि। अब खुलस्त त हामीलाई बताएको छैन कस्तो खालको अवस्था थियो त्यो कुन किसिमले, तर हामीलाई प्रष्ट यति थाहा छ आफ्नै जीवनहरू चाहिँ जोखिममा उनीहरूले चाहिँ पावरको निम्ति चाहिँ पारेको हुनुपर्छ। अनि यसको लागि त पावल मात्र होइन सबै मण्डलीहरू पनि धन्यवादी छन् भन्छ, अन्य जातिका सबै मण्डलीहरू पनि धन्यवाद दिन्छन् यो दुईजनाको लागि। अनि किनभने अन्य जातिहरूको प्रेरित हो पावल, अनि उसको ज्यान यसरी जोगाइएर अन्य जातिको बिचमा चाहिँ ठुलो सेवकाई हुन पायो, यो चाहिँ साँचो प्रेम। यहाँ देख्छौँ हाम्रो एउटा पद चाहिँ यहाँ कति राम्रोसँग पढ्न सक्नुहुन्छ त्यो हेरौँ, पहिलो योना तिनको स्वर, यो प्रिस्किला र अक्विलाले चाहिँ पावललाई साँचो प्रेम गर्थे भन्ने देख्छौँ। तिनको स्वर पद, उहाँले हाम्रा निम्ति आफ्नो प्राण अर्पण गर्नुभएको छ, यसैबाट हामी परमेश्वरको प्रेम थाहा पाउँछौ र हामीले भाइहरूका निम्ति आफ्ना प्राणहरू अर्पण गर्नुपर्दछ। अब चाखलाग्दो कुरा एउटा के छ भने रोमी स्वरको तीनमा श्रीमानको नाम उल्लेख गर्नुभन्दा पहिला चाहिँ श्रीमतीको नाम उल्लेख छ, प्राय जसो त श्रीमानको नाम राख्ने चलन छ धेरै जस्तो समाजहरूमा, तर यहाँ चाहिँ ख्रिस्ट येशूमा मेरा सहकर्मीहरू प्रिस्किला पहिला आउँछ यहाँ, र अक्विलालाई सलाम भनिदियो जसले मेरो प्राणका निम्ति आफ्नो गर्दन दिए, सायद हुनसक्छ आफ्नै गर्दन दिने काममा चाहिँ प्रिस्किलाको भूमिका मुख्य हुनसक्छ, थाहा छ। यहाँबाट प्रिस्किलाको बारेमा चाहिँ सिक्छौँ के भने प्रिस्किला चाहिँ एउटा अधीनमा बस्ने पत्नी अवश्य थिए, तैपनि ऊ चाहिँ ऊ चाहिँ एउटा दासी जस्तो एउटा दमन गरिएको स्त्री चाहिँ थिएन भन्ने पनि देख्छौँ, जहिले पनि यो दुईजनाको नाम सँगसँगै उल्लेख भइरहेको छ। अनि तिन तिन ठाउँमा त प्रिस्किलाको नाम अगाडि आउँछ, एउटा खण्ड यो हो, अनि अब किन अनुमान मात्र गर्न सक्छौँ है, दुईजनामा पत्नी नै प्रिस्किला नै बढी फुर्तिलो थियो कि सम्भव छ, दरिलो खालको चरित्र थियो कि उसको, एकदम एउटा लेख्ने उत्कृष्ट खालको जोस थियो कि, ज्यादै सम्भव छ, अथवा निश्चित कुनै क्षेत्रहरूमा चाहिँ उसको विशेष क्षमता थियो कि। अनि जे होस् यो सन्दर्भ हेर्दाखेरि त पावलको ज्यान जगाउँदाखेरि चाहिँ उसले नै बढी भूमिका खेलेको जस्तो पनि सम्भव छ। अब हामीलाई खुलस्त छैन सबै कुरा, त्यसैले हामीले यसबाट एउटा शिक्षा नै बनाउनु त होइन तर यति भन्न सक्छौँ, प्रिस्किला चाहिँ पतिले चाहिँ थिचिराखेको एउटा श्रीमती जस्तो चाहिँ थिएन है। उनीसँग जे जे विशेष दानहरू थियो त्यो चाहिँ ख्रिस्टको लागि प्रयोग गर्न प्रयोग गरिरहेको व्यक्तिको रूपमा देखिन्छ। अनि हुनसक्छ पतिलाई पनि कति ठाउँमा उछिनेको हुनसक्छ, अनि त्यसैले विशेष सम्मान पावलबाट चाहिँ प्रिस्किलाले पाएका छन्। तर ऊ आफ्नो पतिको अधीनमा बस्ने पत्नी पनि थिएन। नयाँ नियममा जहाँ उनीहरूको नाम उल्लेख छ, अब लुकाले बताउँछन् प्रेरितको पुस्तकमा, पावलले बताउँछन् यहाँ छवटै खण्डहरूमा चाहिँ कहीँ पनि अलिकति पनि छनक छैन कि यो प्रिस्किला चाहिँ आफ्नो पत्नीको स्थानभन्दा नागेर गएको कहीँ पनि त्यो सङ्केत छैन, कहीँ आलोचना गरेको छैन, खालि तारिफ मात्र छ उसको। अनि अन्तमा दशमा यहाँ दोस्रो तिमोथी चारबाट अर्को कुरा सिक्छौँ यो दुईजनाको बारेमा। दोस्रो तिमोथी चार अध्यायमा दोस्रो तिमोथी चारको 19 पदमा याद गर्नुहोस्, यो पत्र चाहिँ पावलको अन्तिम पत्र हो, यो चाहिँ ऊ मारिनुभन्दा अगाडि लेखिएको पत्र हो, जुन चाहिँ छ पदमा, चार अध्यायको छ पदमा उसले लेख्छन्, किनकि म अर्घ चाहिँ चढाइन लागेको छु र मेरो विदाईको बेला आइपुगेको छ, मैले मेरो दौड पुरा गरेको छु। यो अन्तिम पत्र हो, त्यसैले पावल वृद्ध भइसके, जीवनको अन्तिम घडीमा आउँदाखेरि पनि यो दुईजना चाहिँ लाई उल्लेख गर्छ। हेर्नुहोस् है, चारको 19 प्रिस्का, यहाँ प्रिस्कालालाई चाहिँ उसको छोटकरीमा चाहिँ प्रिस्का भनेर भन्छ। प्रिस्का र अक्विलालाई देख्नुभयो, उसको नाम अगाडि आएको, साथै ओनेसिफोरसको परिवारलाई सलाम भनिदियो, अभिवादन। त्यसैले अन्तसम्म यो दुईजना चाहिँ विश्वासयोग्य स्थिर, उनीहरू हलचल भएको छैन, जे शिक्षा पाएछन् त्यसमा लागिरहेका छन्। अनि यो दोस्रो तिमोथी त उनीहरूलाई कहिले लेखेको भने, यो दुईजनालाई भेटेको भन्दा 14 भइसक्यो, अनि त्यसपछि पनि उनीहरूलाई चाहिँ यहाँ अभिवादन पठाउँदैछन्। त्यसले यहाँ देख्छौँ पावल, अक्विला, प्रिस्किला, उनीहरूको चाहिँ सधैँ एउटै मन रहेछ, सधैँ एउटै मन। देमास चाहिँ त्यस्तो थिएन, ऊ पनि सहकर्मी थियो, तर 10 पदमा पावलले भन्नु पर्यो, डेमासले यस वर्तमान संसारलाई प्रेम गरेर मलाई त्यागेको छ। अक्विला र प्रिस्किलाको बारेमा चाहिँ त्यस्तो भन्नु परेन पावलले। अब तपाईँको बारेमा सोच्नुहोस्, 14 आजको 14 के भनिन्छ होला, अक्विला र प्रिस्किलाको जस्तै तपाईँको गवाही हुन सकोस्, हामीले हाम्रो पहिलो प्रेमलाई चाहिँ हामीले कहिले नछोडौँ। एफएसीको मण्डललाई त्यो भन्नु परेछ, तिमीले आफ्नो पहिलो प्रेम छोडेका छौ, समय बित्दै जाँदा सेलाएछन् उनीहरू, नसेलाएका हौ, सेलाउनु पर्दैन सेलाउनु हुँदैन, प्रभुलाई हाम्रो ताजा प्रेम, पहिलो प्रेम, सबभन्दा राम्रो प्रेम चाहिँ दिइरहनुपर्छ। अक्विला र प्रिस्किला त्यस्तो देखिन्छ। रोमी 16 अब 5 हामी हेर्नेछौँ, रोमी 16:5 तर सायद यसलाई चाहिँ अर्को क्लासबाट हामी गर्न राम्रो हुन्छ, त्यसैले हामी कुराहरू सिक्न पाएकोमा प्रभुलाई धन्यवाद दिउँ।